यीशु मसीह के बाबरकत और कादिर नाम में आप सबकी सलामती चाहता हूँ। हम शुक्रगुजार हैं अपने खुदा के, जो हमेशा अपने आसमान को खोलता और अपनी बरकतों को नाजिल फरमाता है। आज इस वक्त खुदा के पाक कलाम में से हम देखेंगे कि हमारा खुदा हमारे बोझ उठाता है, हमें गुनाहों से आज़ादी देता है, निजात बख्शता है, और वो हमारे गुनाहों को धोकर हमें अपने बेटे यीशु मसीह के खून के वसीले से पाक और साफ करता है, ताकि हम उसकी बादशाही के फरजंद बन जाएं। आइए मेरे साथ खुदा के पाक कलाम में से, बाइबल मुकद्दस में से देखेंगे, यशाया नबी का सहीफा उसका 46वां बाब पहली 4 आयात खुदा के पाक कलाम में से हम तलावत करेंगे। बुक ऑफ यशाया चैप्टर 46 पहली आयत से चौथी आयत तक इस तरह से लिखा है, बेल झुकता है, नबू खम होता है, उनके बुत जानवरों और चौपायों पर लदे हैं, जो चीजें तुम उठाए फिरते थे थके हुए चौपायों पर लदी हैं, वो झुकते और बाहम खम होते हैं, वो उस बोझ को ना बचा सके, और वो आप ही असीरी में चले गए हैं। ए याकूब के घराने और ए इसराइल के घर के सब बाकी मांदा लोगों, जिनको बतन ही से मैंने उठाया और जिनको रहम ही से मैंने गोद में लिया, मेरी सुनो, मैं तुम्हारे बुढ़ापे तक वही हूं और सर सफेद होने तक तुमको उठाए फिरूंगा। मैं ही ने खलक किया और मैं ही उठाता रहूंगा, मैं ही लिए चलूंगा और रिहाई दूंगा। खुदा के पाक कलाम के पढ़े और सुने जाने से हम सबको बरकत मिले। इस हवाला में चंद देवताओं का जिक्र है जो पहली आयत में है, जैसे बेल झुकता और नबू खम होता है। ये दो बाबली देवता हैं, दो खुदा हैं, जिनके बारे में बाइबल मुकद्दस बयान करती है। बेल बाप है, जो कि वर्शिप का और अदब का देवता समझा जाता है, और नबू उसका बेटा है, जो कि साइंस का, इल्म सीखने का, तरक्की का देवता माना जाता था। इन देवताओं की वर्शिप के लिए, इनकी इबादत के लिए लोगों के फर्क फर्क तरीके होते थे। कई दफा लोग अपने बच्चों को आग पर से गुजारते थे, जलते कोयलों पर से उनको गुजारते थे, और कई दफा अपने बच्चों को इन देवताओं के लिए ज़बह करते थे। कई दफा इन देवताओं के बड़े बड़े बुत बनाकर और उनके जलते हुए हाथों पर अपने बच्चों को लिटा देते थे। कई दफा इनके बड़े बड़े बुत बनाकर, इनके बड़े बड़े मुंह बनाकर, तनूर की मानिंद बड़े बड़े मुंह बनाकर अपने शीरखार बच्चों को, अपने दूध पीते बच्चों को इनके मुंह के अंदर, जहां आग जलती होती थी, फेंक देते थे। इसके पीछे वजह यह होती थी, मकसद यह होता था, उनका मेन पर्पज होता था कि कहीं ये देवता हमसे नाराज ना हो जाएं, ये देवता हमसे कहीं रूठ ना जाएं। अगर ये हमसे रूठ गए, अगर ये हमसे नाराज हो गए, हमारी तरक्की रुक जाएगी, हम आगे नहीं बढ़ सकेंगे, हमारे बच्चे प्रॉस्पर नहीं हो सकेंगे, हमारी प्रॉस्पेरिटी जाती रहेगी। और ये देवता अपने पुजारियों से, अपने मानने वालों से डिमांड करते थे कि इनके लिए अपने बच्चों की बलि चढ़ाई जाए, अपने बच्चों को कुर्बान किया जाए, बलिदान किया जाए, उनका खून पेश किया जाए। लेकिन मेरे अजीजों, मैं आपको एक ऐसे देवता, एक ऐसे खुदा के बारे में बताना चाहता हूं, जो अपने मानने वालों से, जो अपने पुजारियों से किसी तरह की बलि, किसी तरह की कुर्बानी की, किसी तरह के खून की डिमांड नहीं करता। और उसका नाम यहोवा है, खुदा है, जिसने अपने बेटे यीशु मसीह को इस दुनिया के लिए, पूरी कायनात के लिए, पूरी खलक के लिए, उसने अपने बेटे यीशु मसीह को हमारी खातिर इस धरती पर भेज दिया, जिसके बारे में यूहन्ना की इंजील का تیسرا باب سولہویں آیت یہ فرماتی ہے، کیونکہ خدا نے دنیا سے ایسی محبت رکھی کہ اس نے اپنا اکلوتا بیٹا بخش دیا تاکہ جو کوئی اس پر ایمان لائے وہ ہلاک نہ ہو بلکہ ہمیشہ کی زندگی پائے۔ یہ دیوتا اپنے پجاریوں سے بلی مانگتے تھے، قربانی مانگتے تھے، لیکن ہمارے خدا نے اپنے بیٹے یسوع مسیح کو، اپنے جگر کے ٹکڑے کو، اپنے بیٹے کو ہماری خاطر بھیج دیا، جس نے ہماری خاطر اپنا قیمتی خون صلیب پر بہا کر وہ خود قربان ہو کر اس نے ہمیں نجات دی ہے، ہمیں مخلصی دی ہے، ہمیں اس کے خون کے وسیلے سے مخلصی ملتی ہے۔ اور وہ خدا یہاں پر فرماتا ہے، یہ دوسرے دیوتا یعنی بیل اور نبو یہ اپنے پجاریوں پر بوجھ تھے، لیکن ہمارا خدا یہ بوجھ اٹھاتا ہے۔ اور لکھا ہے، اے یعقوب کے گھرانے اور اے اسرائیل کے گھر کے سب باقی ماندہ لوگوں، جن کو بطن ہی سے میں نے اٹھایا اور جن کو رحم ہی سے میں نے گود میں لیا، میری سنو۔ دوسرے دیوتا نہ وہ بولتے تھے، نہ کلام کرتے تھے، بلکہ اپنے پجاریوں پر، اپنے ماننے والوں پر وہ بوجھ تھے، وہ برڈن تھے، ان کے نیچے ان کے پجاری دبے ہوتے تھے۔ اور دوسری آیت میں لکھا ہے، وہ جھکتے اور باہم خم ہوتے ہیں، وہ اس بوجھ کو نہ بچا سکے۔ ہبرو ورڈ جو اس جگہ پر بوجھ کو نہ بچا سکے، اس کا مطلب ہے کہ دے کڈ ناٹ ڈلیور دیم ٹو ڈیسٹینیشن، وہ ان کو منزل تک نہ پہنچا سکے۔ اس لیے کہ ان دیوتاؤں کو، ان معبودوں کو، ان خداؤں کو ایک جگہ سے دوسری جگہ پر خود لے کر جانا پڑتا تھا، ان کو ایک جگہ سے دوسری جگہ پر اٹھا کر چلنا پڑتا تھا، یہ جانوروں پر، چوپایوں پر لاد کر ایک جگہ سے دوسری جگہ لے جائے جاتے تھے۔ لیکن ہمارا خدا وہ ایسا نہیں ہے، یہ اپنے لوگوں کو منزل تک نہ پہنچا سکے، ان کو ان کی ڈیسٹینیشن تک نہ پہنچا سکے۔ لیکن بائبل مقدس بتاتی ہے کہ ہمارا خدا وہ ہمیں منزل تک پہنچاتا ہے، اور اس کے بارے میں لکھا ہے، وہ ماں کے پیٹ سے، ماں کے بطن سے ہمیں اٹھاتا ہے، اس کو اٹھانے کی ضرورت نہیں پڑتی، بلکہ وہ ہمیں اٹھاتا، نہ وہ صرف ہمیں اٹھاتا ہے بلکہ وہ ہمارے بوجھ بھی اٹھاتا ہے، اور ہمارے دکھوں کو، ہماری پریشانیوں کو، ہماری مصیبتوں کو وہ اپنے اوپر اٹھاتا ہے، اور ہمیں زندگی بخشتا ہے، آرام بخشتا ہے۔ اسی کے بارے میں متی کی انجیل کے اندر لکھا ہے، متی کی انجیل کا 11 باب اس کی 28 آیت سے یسوع مسیح نے خوبصورت دعوت دی، اور وہ دعوت یہ تھی، اے محنت اٹھانے والوں اور بوجھ سے دبے ہوئے لوگوں، سب میرے پاس آؤ۔ اٹس اے یونیورسل کال، یہ سب کے لیے ہے، یہ کسی ایک انسان کے لیے نہیں ہے، یہ کسی ایک مذہب کے لیے نہیں ہے، یہ کسی ایک قوم کے لیے نہیں ہے، یہ کسی ایک امت کے لیے نہیں، کسی قبیلے کے لیے نہیں ہے، بلکہ یہ سب کے لیے ہے، پوری کائنات کے لیے، تمام مذاہب کے لیے، تمام ادھیان کے لیے، مسلمز کے لیے، کرسچنز کے لیے، ہندوؤں کے لیے، پارتھیوں کے لیے، بدھ مت کے لیے، سب کے لیے یہ کال ہے، سب میرے پاس آؤ۔ اور یسوع کرے گا کیا ان کے ساتھ؟ لکھا ہے، میں تم کو آرام دوں گا، میں تم کو چین دوں گا، میں تم کو سکونت بخشوں گا، میں تم کو اطمینان دوں گا۔ اور پھر 29 آیت میں لکھا ہے، میرا جوا اپنے اوپر اٹھا لو اور مجھ سے سیکھو، کیونکہ میں حلیم ہوں اور دل کا فروتن، تو تمہاری جانیں آرام پائیں گی، کیونکہ میرا جوا ملائم اور میرا بوجھ ہلکا ہے۔ یہ ہمارا خدا ہے، اور یہ ہمیں بلاتا ہے اپنے پاس، یہ ہمیں اپنے پاس آنے کے لیے کہتا ہے، اور کوئی ڈیمانڈ نہیں کرتا، ہمیں خون نہیں بہانے کا کہتا، خون کی کوئی ڈیمانڈ نہیں ہے، بلکہ یسایہ کی کتاب کے اندر، یسایہ کی کتاب کا 53 باب، بک آف عزایا چیپٹر 53، دوسری آیت میں اس خدا کے بارے میں، اس دیوتا کے بارے میں لکھا ہے، نہ اس کی کوئی شکل اور صورت، نہ خوبصورتی، اور جب ہم اس پر نگاہ کریں تو کچھ حسن و جمال نہیں کہ ہم اس کے مشتاق ہوں۔ وہ آدمیوں میں حقیر و مردود، مرد غمناک اور رنج کا آشنا تھا۔ مرد غمناک کے لیے ہبرو لفظ خولی ہے، جس کا مطلب اے مین آف پینز، دردوں کا آدمی، اور درد ایسے جو اس کے اپنے نہیں ہیں، بلکہ ایسے درد جو کسی کے لیے اس کو لگے ہوں، کسی دوسرے کی تکلیفیں ہوں، کسی دوسرے کی پرابلمز ہوں، مشکلات ہوں، کسی دوسرے کے آنسوؤں کو جس نے اپنے اوپر لیا، کسی دوسرے کے درد اس کو اس طرح لگے کہ اس کے اپنے درد تھے۔ یہ دردوں کا آدمی، یہ دکھوں کا آدمی، یہ مرد غمناک، یہ ہمارا یسوع مسیح ہے جو اس دھرتی پر آیا اور اس نے اپنا قیمتی خون بہایا، اور جب وہ خون بہانے کے لیے، مصلوب ہونے کے لیے ہماری خاطر گیا، تو اس وقت کا اس کے بارے میں یسایا نبی تقریباً 750 سال پہلے اس کا حلیہ بیان کرتا، اس کا چہرہ وہ بیان کرتا ہے کہ وہ کس طرح کا ہے۔ مرد غمناک اور رنج کا آشنا تھا، لوگ اسے گویا روپوش تھے، اس کی تحقیر کی گئی اور ہم نے اس کی کچھ قدر نہ کی، تو بھی اس نے ہماری مشقتیں اٹھا لیں اور ہمارے غموں کو برداشت کیا، پر ہم نے اسے خدا کا مارا کوٹا اور ستایا ہوا سمجھا، حالانکہ وہ ہماری ہی خطاؤں کے سبب سے گھائل کیا گیا اور ہماری بدکرداری کے باعث کچلا گیا، ہماری ہی سلامتی کے لیے اس پر سیاست ہوئی تاکہ اس کے مار کھانے سے ہم شفا پائیں۔ ہم سب بھیڑوں کی مانند بھٹک گئے، ہم میں سے ہر ایک اپنی راہ کو پھرا، پر خداوند نے ہم سب کی بدکرداری اس پر لا دی۔ اور بدکرداری کے لیے جو عبرانی زبان کا لفظ ہے وہ ہے ایوون، جس کا مطلب ہے ایسی بغاوت جو انسان کے خلاف نہیں بلکہ خدا کے خلاف ہو، جس کی وجہ سے یا جس کے سبب یا جس کے کارن خدا اپنا غضب کسی پر نازل کرتا ہے اور جس کے نتائج موت تک ہوتے ہیں۔ یہ سارے نتائج، یہ ساری لانتیں، یہ ساری مشقتیں یسوع مسیح نے اپنے کندھوں پر لی اور وہ خود مصلوب ہو گیا۔ یہ یسایہ نے 750 سال پہلے تقریباً نبوت کی، لیکن جب یوحنا نے یسوع مسیح کو اپنی طرف آتے دیکھ کر کہا، اس نے کہا دیکھو خدا کا برہ جو جہاں کا گناہ اٹھا لے جاتا ہے۔ یسوع مسیح نے دنیا کے گناہ کو اٹھا لیا تاکہ انسان بچ جائیں، انسان نجات پائیں۔ اس خدا کو ہمیں اٹھانا نہیں پڑتا، اس خدا کو ہمیں ایک جگہ سے دوسری جگہ پر لے کر جانا نہیں پڑتا۔ میں آپ کو ایک سچا واقعہ سنانا چاہتا ہوں۔ انڈیا کا ایک خدا کا خادم، بھگت کبیر اس کا نام، ایک دفعہ دریائے گنگا جمنا کے کنارے سے گزر رہا تھا۔ اس نے دیکھا کہ ایک ہندو پجاری اپنے دیوتا کو شنان کروا رہا تھا، اور جب شنان کروا رہا تھا تو اس کا دیوتا، اس کا معبود، جس کا بت وہ شنان کروا رہا تھا، اس کو نہلا رہا تھا، اس کو غسل دے رہا تھا، وہ اس کے ہاتھ سے سلپ ہوا اور پانی میں گر گیا۔ جب پانی میں گر گیا تو وہ پجاری رونے لگا۔ یہ خدا کا بندہ کبیر یہ کچھ فاصلے پر کھڑا یہ سارا ماجرا دیکھ رہا تھا۔ جب وہ پجاری، ہندو پجاری، رو رہا تھا تو کبیر اس کے پاس آ کر اس سے کہنے لگا، کیا ہوا جناب آپ کو؟ اس نے کہا، جی میرا بھگوان، میرا دیوتا، میرا خدا جس کی میں پوجا پاٹ کرتا تھا، جس کی ورشپ کرتا تھا، وہ پانی میں ڈوب گیا ہے۔ کبیر نے کہا، دوبارہ سے بولیے کیا ہوا؟ کہنے لگا، سر جس خدا کی میں پوجا کرتا تھا، جس خدا کی میں عبادت کرتا تھا، وہ پانی میں ڈوب گیا ہے۔ اس خدا کے خادم نے کہا، جناب ذرا خیال کریں، وہ خدا جو خود ہی پانی میں ڈوب گیا، जिसकी आप इबादत करते थे, जिसकी आप पूजा पाठ करते थे, जिसके सामने आप घुटने टेकते थे, जिसको आप सिजदा करते थे, वो खुद ही पानी में डूब गया, और जो खुद ही डूब गया वो आपको क्या बचाएगा। फिर उस खुदा के खादिम ने पतरस का वाकया उसको सुनाया, जब यीशु मसीह ने उसको बुलाया, पानी पर चलता हुआ वो उसके पास आया, तो जब वो डूबने लगा, डूबते हुए पतरस ने यीशु मसीह को आवाज दी, ऐ खुदा, ऐ खुदावन, मुझे बचा। तो बाइबल ये फरमाती है, यीशु मसीह ने फौरन उसका हाथ पकड़कर उसको पानी से बाहर निकाला और वो बच गया। उसने कहा कि ये ऐसा खुदा है जो डूबता नहीं है, बल्कि डूबने वालों को ये खुद बचा लेता है। ये डूबता नहीं, डूबते इंसान को, डूबते खानदानों को, डूबते गांवों, शहरों, मुल्कों को ये यीशु बचा लेता है। जरूरत इस बात की है कि हम उसको पुकारें जिस तरह पतरस ने पुकार कर कहा था, ऐ खुदा मुझे बचा। आज फैसला आपका है, डिसीजन आपका है, आया आप उन खुदाओं की पूजा करने के लिए राजी हैं जो आप पर बोझ हैं, जो आपको बचा नहीं सकते, आप उन खुदाओं के पीछे भागना चाहते हैं जो आपके लिए एक बोझ हैं, या उस खुदा को आप अपनी जिंदगी देना चाहते हैं जो खुदा आपके बोझ उठाता है। और आज की दुनिया में इंसान का सबसे बड़ा बोझ कोई और चीज नहीं है बल्कि गुनाह का बोझ है। इंसान जो अपने कंधों पर लेकर मारा मारा फिरता है, और इस गुनाह ने इंसान को इतना कुबड़ा कर दिया, इतना कमजोर कर दिया कि इंसान किसी भी तरह से सीधा नहीं हो सकता है। और ये लूका की इंजील के 13वें बाब के अंदर एक वाक्या है, यीशु मसीह जब इबादत खाना में था, 13वां बाब उसकी 10वीं आयत से लिखा है लूका की इंजील। फिर वो सब्बत के दिन किसी इबादत खाना में तालीम देता था, और देखो एक औरत थी जिसको 18 बरस से किसी बदरूह के बायस कमजोरी थी, वो कुबड़ी हो गई थी और किसी तरह सीधी ना हो सकती थी। ये बदरूह, ये उसी देवता की जिसका हमने यसाया की किताब में जिक्र पढ़ा, पौथून देवता की रूह थी इस औरत के अंदर, जिसने इसको कुबड़ा कर दिया हुआ था और ये किसी भी तरह से सीधी ना हो सकती थी। और यीशु मसीह के बारे में लिखा है, यीशु ने उसे देखकर पास बुलाया और उससे कहा, ऐ औरत, तू अपनी कमजोरी से छूट गई। और उसने उस पर हाथ रखे, उसी दम वो सीधी हो गई और खुदा की तमजीद करने लगी। और इबादत खाना का सरदार यीशु, चूंकि यीशु ने सब्बत के दिन यह काम किया था, यीशु के पास आकर कहने लगा कि और 6 दिन हैं जिनमें हमें यह काम करना चाहिए, तुम उनमें आओ और शिफा पाओ। मेरे अजीजों, मेरी बहनों, मेरे भाइयों, मेरे अजीजों, मैं आपको यह बताना चाहता हूं कि जब तक इबलीस का हाथ किसी भी खानदान पर है, किसी भी जिंदगी पर है, किसी चर्च पर है, गली मोहल्ले पर है, वो किसी तरह से भी सीधे नहीं हो सकते। जरूरत इस बात की है कि हम यीशु मसीह के हाथ को अपनी जिंदगी पर बुलाएं, ताकि यीशु मसीह जिस तरह उसने उस कुबड़ी औरत पर अपने हाथ रख दिए और वो सीधी हो गई, आज हमें यीशु मसीह के हाथ की जरूरत है ताकि वो अपना हाथ हम पर रखे और हम सीधे हो जाएं। और उसने इस औरत को अपने पास बुलाया। मत्ती की इंजील में हमने एक इनविटेशन, एक दावतनामा सुना है कि ऐ मेहनत उठाने वालों और बोझ से दबे हुए लोगों, सब मेरे पास आओ, मैं तुमको आराम दूंगा। यीशु मसीह के पास आराम है। अगर गुनाह आपको सताता है, बदरूहें आपको तंग करती हैं, आप बेरोजगार हैं, आपकी जिंदगी में सुकून नहीं है, आप कई खुदाओं, कई देवताओं का पढ़ चुके, उनकी पूजा पाठ कर चुके हैं, तो आपको निजात नहीं मिली, आज इस वक्त मैं आपको कहना चाहता हूं, आओ यीशु मसीह को अपनी जिंदगी दें, यीशु को अपनी जिंदगी में लें, और यीशु मसीह आपके तमाम गुनाहों को उठा लेगा, आपको निजात बख्शेगा, आपको बरकत देगा, आपको हमेशा की जिंदगी वो अता फरमाएगा। अगर आप इस वक्त यीशु मसीह को कबूल करना चाहते हैं तो आप उसको अपनी जिंदगी में लेने का फैसला करें, अपने गुनाहों से तौबा करें, अपने गुनाहों का इकरार करें, और गुनाहों का इकरार करके यीशु मसीह से कहें, मेरी जिंदगी में आ। मैं अपने बोझ आज तुझे देना चाहता हूं, तुझे देना चाहती हूं। मेरे बोझ ने मुझे दबा दिया है, मैं किसी तरह से ना सीधा हो सकता हूं ना सीधी हो सकती हूं। ए खुदा, ए यीशु, मुझे तेरी जरूरत है। वो आपसे प्यार करता है, वो आपकी हिफाजत करेगा, वो आपके साथ रहेगा, वो आपको जिंदगी बल्कि हमेशा की जिंदगी बख्शेगा। और मैं आपको आज इनकर्ज करना चाहूँगा, आइए आज ही दिन है, आज ही फैसला है अपनी जिंदगी यीशु मसीह को देने का, अपनी जिंदगी में उसको ले लेने का, ताकि वो आपकी जिंदगी में आए, आपका खानदान बच जाए, आप बच जाए और आप हमेशा की जिंदगी पाएं। खुदावंद आपको बरकत दे। आइए एक गीत इसके हवाले से सुनते हैं जो ईमान और निजात के हवाले से है। इस गीत को मुलाहजा फरमाइए, लेकिन मैं आपके लिए दुआ करना चाहता हूं। इससे पहले आइए अपने सरों को झुकाएं, आंखों को बंद करें और दुआ करें। हमारे मेहरबान बाप, यीशु के नाम में हम तेरे पास आते हैं और तेरा शुक्र करते हैं कि तूने यीशु मसीह को हमारी खातिर भेजा, जिसने हमारे गुनाह उठा लिए, हमारे बोझ उठा लिए और हमें हमेशा की जिंदगी के लिए दावत दी है। आज जितने तेरी आवाज को सुने अपने गुनाहों का इकरार करें, ऐ खुदा मैं तेरी मिन्नत करता हूँ, अपना आसमान खोलकर इनको शिफा भी दे, इनको निजात भी दे, इनको बचा ले, ताकि ये बच जाएं और हमेशा की जिंदगी पाएं। यीशु के नाम में आमीन, आमीन। गॉड ब्लेस यू। खुदावंद आपके साथ हो।